أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، وصلى الله على محمد وآله الطاهرين. اللهم صل على محمد وآل محمد وعجل فرجهم. اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، وليا وحافظا وقائدا وناصرا ودليلا وعينا، حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلة. اللهم صل على محمد وآل محمد وعجل فرجهم. حضرت معصومہ سلام اللہ علیہ کی ولادت باسعادت کی مناسبت سے آپ سب کو تبریک اور تہنیت عرض ہو. میں آپ کی خدمت میں دو سیشنز کے اندر انشاءاللہ حضرت معصومہ سلام اللہ علیہ کی اجازت سے اور ان کی دعاؤں سے آپ کی خدمت میں اس مقدس ہستی کے بارے میں کچھ مطالب اینڈ پوائنٹس پیش کرنا چاہوں گا، جو شاید ممکن ہے، پاسبل ہے کہ آپ کے لیے نئے ہوں، کیونکہ ہم نارملی حضرت معصومہ سلام اللہ علیہا کو ایک بہت ہی نیرو مائنڈڈ اعتبار سے دیکھتے ہیں کہ مثلا ان کا ایک حرم ہے قم کے اندر، اور وہ اپنے بھائی یعنی امام رضا علیہ السلام سے ملاقات کرنے جا رہی تھیں، راستے میں بیمار ہو گئیں، اور پھر انہوں نے قم کا ارادہ کیا. قم آ کر 17-18 دن وہ اپنی بیماری میں انہوں نے زندگی گزاری، اور وہاں پر بس قم کے اندر وہ فوت ہو گئی، اور اس کے بعد ان کا حرم بن گیا، اور اب زائرین آتے ہیں، زیارت کرنے آتے ہیں حضرت معصومہ کی قبر پر ان کے حرم میں. اور بس ہم حضرت معصومہ سلام اللہ علیہا کو فقط اس حد تک جانتے ہیں، جبکہ حضرت معصومہ سلام اللہ علیہا وہ شخصیت ہیں کہ روایات اور احادیث کی روح سے اگر آپ دیکھیں تو حضرت معصومہ کا ایک بہت ہی اہم کردار اور رول ہے آخر الزمان کے اندر، ظہور امام زمانہ علیہ السلام کے اندر حضرت معصومہ کا کردار. اس کو ہم ڈسکس کرنا چاہتے ہیں آج کے سیشن میں. میں آپ کے سامنے تاریخی لحاظ سے ہسٹوریکلی حضرت معصومہ سلام اللہ علیہا کے اس رول کو ہم دیکھنا چاہیں گے، اور اس کے بعد ہم نیکسٹ سیشن میں کیا کریں گے، اس پورے تاریخی پس منظر اینڈ ہسٹوریکل بیک گراؤنڈ اور ان کا آخر الزمانی رول کو دیکھتے ہوئے ہم پھر اگلے سیشن میں حضرت معصومہ سلام اللہ علیہا کی زیارت، جو ان کا زیارت نامہ آیا ہے امام رضا علیہ السلام سے، اس زیارت نامے کو ہم انالیسس کریں گے، اور اس کے اوپر ہم کچھ تدبر کریں گے انشاءاللہ. نقطہ اول یہ ہے کہ پہلا نقطہ، اب کچھ پوائنٹس میں آپ کے سامنے یہ پیش کروں گا ہسٹوریکل بیک گراؤنڈ. پہلا نقطہ دیکھیں یہ ہے کہ جب تک ہم اس وقت تک حضرت معصومہ سلام اللہ علیہا کو، ان کی شخصیت کو، ان کے کردار کو اس وقت تک نہیں پہچان سکتے، جب تک ہم مکمل طور پر اہل البیت علیہ السلام کے رول کو اور ان کے کردار کو اور ان کے مشن کو نہیں پہچانیں گے. جس طرح آپ دیکھیں امام حسین علیہ السلام کربلا گئے، اور کربلا میں جب ان کی شہادت ہوئی، ان کی شہادت کے بعد کس نے امام حسین علیہ السلام کے مشن کو آگے دنیا تک پہنچایا؟ حضرت زینب سلام اللہ علیہا. جب تک ہم امام حسین علیہ السلام کے مشن کو، ان کے اہداف کو نہیں پہچانیں گے، ہم قطعی طور پر یقیناً حضرت زینب سلام اللہ علیہا کے کردار کو بھی نہیں پہچان پائیں گے. یہی پوائنٹ آپ حضرت معصومہ سلام اللہ علیہا کے اوپر بھی اپلائی کریں کہ اگر ہم حضرت معصومہ کو سمجھنا چاہتے ہیں تو ہمیں سب سے پہلے کیا کرنا ہوگا، ہمیں اس زمانے میں جانا ہوگا، اس زمانے میں ٹائم ٹریول کرنا ہوگا. ذہنی اعتبار سے کتاب ہسٹوریکل اور تاریخی کتابوں کو اور احادیث کو پڑھ کر ہم جائیں اس زمانے میں، دیکھیں کہ حضرت معصومہ سلام اللہ علیہا کس زمانے میں پیدا ہوئیں، ان کے زمانے میں کیا ہو رہا تھا کہ اس زمانے میں وہ متولد ہوئیں. अब इसी को मजीद इलाबरेट करने के लिए जो नेक्स्ट पॉइंट है वो ये देखें, खुलासतन सब कुछ समराइज में आपके सामने पेश करूंगा। देखें, हम अगर अहलुल बैत को पहचानने के एतबार से अगर एक या दो पॉइंट्स यहाँ पर पेश करना चाहें, वो ये है कि अहलुल बैत अलैहिस्सलाम, 14 मासूमीन, अइम्मा हुदा अलैहिस्सलाम, ये सब के सब मलकूती शख्सियात हैं, मलकूती शख्सियात हैं कि जिन्हें खुदावंद सुबहान ने खल्क किया। किसके लिए खल्क किया? हमारी हिदायत के लिए खल्क किया है। हमारी हिदायत के लिए खल्क करने का जो प्रोसेस है वो क्या है? खुदा ने इन मलकूती शख्सियात को खल्क करने के बाद उन्हें ज़मीन पर भेजा हमारी हिदायत के लिए। अब क्या होगा हमारी हिदायत से? जब हमारी हिदायत होगी, मैं और आप जो कि आम इंसान है, जो कि मासूम नहीं है, वो कौन है? वो मलकूती शख्सियत है। यानी क्या मलकूती शख्सियत? इंसान कामिल है। अब वो शख्सियत खुदा ने उनको भेजा है ज़मीन पर हमारी हिदायत के लिए, ताकि हम भी इंसान कामिल बन जाएं। अलबत्ता मैं और आप तो मासूम नहीं बन सकते, लेकिन इंसान कामिल बन सकते हैं। बस हमारा हदफ क्या है? इंसान कामिल बनना। कौन हमें इंसान कामिल बनाएगा? अहलुल बैत इस्मत व तहारत, अंबिया और उसके बाद अहलुल बैत अलैहिस्सलाम। अच्छा, अब सवाल यहां पर ये कि जब अहलुल बैत अलैहिस्सलाम, अब हम इसको हिस्टोरिकली देखते हैं, बहुत जल्दी जल्दी 2 या 3 मिनट में इसको देखते हैं, ताकि हम हजरत मासूमा के टाइम तक पहुंचे सलामुल्लाह अलैह। देखें, अब जब ये इंसान कामिल यानी जब ये इमाम मासूम जब जमीन पर आता है, आप इसमें जब मैं इमाम मासूम कहूँ ना, तो आप इसके अंदर हिस्टोरिकली अंबिया को भी शामिल कर लें, ठीक है, ताकि अंबिया की बहस, क्योंकि अंबिया की बहस यहाँ पर असासी बहस है। एक टाइम ट्रैवल के एतबार से देखें तो अंबिया अलैहिस्सलाम, जितने भी अंबिया आए हैं, उनका ज़माना 7 हज़ार या 10 हज़ार साल का दौरानिया था। उसके बाद अहलुल बैत का 250 साल का ज़माना है। अब जब ये इमाम मासूम या ये नबी जब आता है ज़मीन पर, खुदावंद सुबहान की जानिब से ज़मीन पर आता है मेरी और आपकी हिदायत के लिए, तो वो ये देखता है कि मसलन आप हज़रत इब्राहीम अलैहिस्सलाम के ज़माने में देखें, हज़रत इब्राहीम को खुदा ने भेजा, हज़रत इब्राहीम ने देखा कि यहाँ तो बुत परस्ती चल रही है और आतिश परस्ती हो रही है और पता नहीं अजीब व गरीब मखलूकात की परस्तिश की जा रही है, और इस परस्तिश को एक बैक सपोर्ट हासिल है। अजीब, कौन सा सपोर्ट हासिल है? हज़रत इब्राहीम ने देखा कि इस परस्तिश को हुकूमती सपोर्ट हासिल है, यानी एक फासिद हुकूमत है उनके ज़माने में जो उनको नज़र आ रही है, और उसके ऊपर जो बादशाह बैठा हुआ है वो है नमरूद। अब ये नमरूद जो कि बादशाह है, अपनी हुकूमत के ज़रिए इस बुत परस्ती और आतिश परस्ती और खुर्शीद परस्ती और चांद परस्ती वगैरह को सपोर्ट कर रहा है। हज़रत इब्राहीम अलैहिस्सलाम ने देखा कि अब जब तक ये सपोर्ट कर रहा है तो मैं तो अपना कोई काम नहीं कर सकता, मुझे तो कोई फॉलो नहीं करेगा। तो यहाँ पर हज़रत इब्राहीम अलैहिस्सलाम क्या करते हैं, और हर नबी ये करता है अपने ज़माने में, वो ये देखता है कि भाई यहाँ तो हुकूमत फासिद है, एक करप्ट गवर्नमेंट है जो खुदा परस्ती के बजाय शैतान परस्ती को जो है प्रमोट करती है। तो हर नबी यहाँ पर क्या करता है? हर नबी सबसे पहले अपने कुछ फॉलोअर्स को तबलीग करता है, प्रोपोगेशन करने की कोशिश करता है, लेकिन साथ साथ उस हुकूमत फासिद के सामने कयाम करता है, अपराइजिंग करता है, उसके सामने खड़ा होता है। ठीक, अब यहां पर क्या होता है? अब ये हर नबी के जमाने में, अब हजरत नूह अलैहिस्सलाम के जमाने में देख लें, हजरत मूसा अलैहिस्सलाम के जमाने में देख लें, अलबत्ता कुछ अंबिया अलैहिस्सलाम के अंदर ऐसी उनकी जिंदगियों में ऐसी चीज हमें नहीं मिलती है, वो एक अलग हिस्टोरिकली और खुदा की सुन्नतों के एतबार से वो क्यों उन्होंने कयाम नहीं किया बाज़ अंबिया ने, लेकिन सुन्नती तौर पर देखें, कायदे के तौर पर देखें, तो हर नबी आता है और अपने ज़माने की हुकूमत तागूत के सामने कयाम करता है। इसका वाज़ेह नमूना हज़रत मूसा अलैहिस्सलाम का है कि ख़ुद कुरान के अंदर आया कि ए मूसा जाओ अपने भाई हारून के साथ और फिरौन को समझाओ, अगर वो समझ जाता है तो वेल एंड गुड, अगर नहीं समझता है तो उसके सामने तुम कयाम करो। अच्छा, यहाँ पर एक सवाल है, मुमकिन है आप करें, ये सवाल बहुत ही वैलिड सवाल है कि भाई ठीक है, हर नबी आए हुकूमत फासिद को और करप्ट गवर्नमेंट को इग्नोर करे और छुपके से एक एक करके अपने फॉलोअर्स को प्रोपोगेट करे, ऐसा नहीं हो सकता? बिल्कुल ऐसा हो सकता है, लेकिन इसके अंदर एक प्रॉब्लम है। वो प्रॉब्लम क्या है? प्रॉब्लम यहाँ पर यह है कि हर नबी ये चाहता है कि वो ऐसा काम करे, एक ऐसा सिस्टम बनाए, एक ऐसा एटमॉस्फेयर बनाए कि ऑटोमेटिकली इंसान कामिल की प्रोडक्शन होती जाए। ओके, फॉर एग्जांपल, आप एक मसलन इंसान करता है ना, अगर उसको कोई चॉकलेट बनाना है, चॉकलेट की फैक्ट्री खोलनी है, एक ऐसे बिस्किट्स उसको बनाने जिसके अंदर चॉकलेट हो, अब वो कैसे करेगा? अब वो क्या घर के अंदर एक एक बिस्किट बनाएगा? या नहीं, वो ये करेगा कि नहीं, वो एक फैक्ट्री बनाएगा, उस फैक्ट्री के अंदर ऐसे मशीन्स होंगे और ऐसे ट्रेंड अफराद होंगे कि इस ट्रेनिंग के ज़रिए ऑटोमेटिकली लाखों मिकदार में, एक दिन के अंदर लाखों मिकदार में चॉकलेट बिस्किट्स प्रोड्यूस हो रहे हैं। अब हुकूमत क्या होती है, एक गवर्नमेंट क्या होती है, वो उसी फैक्ट्री की तरह है। जब एक फासिद इंसान और एक बहुत ही शैतानी इंसान के हाथ में गवर्नमेंट हो, तो ऑटोमेटिकली फासिद इंसान प्रोड्यूस होंगे उस सोसाइटी के अंदर। लेकिन अगर हुकूमत इमामे मासूम के पास हो, तो ऑटोमेटिकली उस कंट्री के अंदर, उस माशरे के अंदर क्या होगा, कामिल और पाक और पाकीज़ा इंसान की प्रोडक्शन लाखों मिकदार में होगी। इस वजह से एक नबी का काम यह होता है कि वो आए, सबसे पहले अपने हाथ में हुकूमत ले, क्योंकि हुकूमत क्या है, हुकूमत पावर है। ओके, हुकूमत पावर है। अच्छा, अब नबी देखता है कि भाई उसके सामने एक फासिद हुकूमत है जो कि करप्ट इंसानों को जो है वो पैदा कर रही है रोजाना की मिकदार में। लोग करप्ट हो रहे हैं हर जगह, मसलन अजीबोगरीब, मतलब आज के ज़माने में देख लें ना, हर जगह फासिद हुकूमतें हैं। तो क्या हो? अब आप खुद देख लें, हर माशरे में आप देख लें, जहाँ जहाँ नॉन गैर इलाही हुकूमतें होती हैं तो क्या होता है, बॉलीवुड की फिल्मों का रिवाज होता है, हॉलीवुड की फिल्मों का रिवाज होता है। फिर लोग, माँ बाप भी कंप्लेन करते हैं कि हम अपने बच्चों की तरबियत सही नहीं कर पा रहे, स्कूल का माहौल इतना ख़राब है और मीडिया इतना गंदा हो चुका है। तो जाहिर सी बात है, जब एक मासूम की हुकूमत नहीं होगी तो यही होगा, यही नतीजा होगा। लेकिन जब मासूम की हुकूमत हो, इमाम ज़माना अलैहिस्सलाम की हुकूमत हो, तो ये सारी कंप्लेंट्स आपको नहीं मिलेंगी। अच्छा, अब बस इमाम मासूम अलैहिस्सलाम का काम क्या है, सबसे पहले हुकूमत में अपने हाथ में ले। अच्छा, जब यहाँ पर मासूम मसलन कामयाब हो जाता है हुकूमत को अपने हाथ में लेने में, यानी अब उसको हुकूमत मिल चुकी है, अब ये इमाम है। देखें, हम इमाम को भी इमाम क्यों कहते हैं, इमाम यानी लीडर, इमाम यानी हाकिम। ओके, और उसको अब लीड करना है अफराद को, यानी उम्मत को। अच्छा, जब इमाम को हुकूमत मिल जाए, मसलन आते हैं रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में, रसूल खुदा ने 13 साल मक्का में गुजारे, उसके बाद हिजरत की मदीना में, मदीना में वो जैसे आए उन्होंने एक इस्लामिक गवर्नमेंट को क्या किया, फॉर्म किया। जब उन्होंने इस्लामिक गवर्नमेंट को फॉर्म किया, तो अब उनके लिए एक पूरा एटमॉस्फियर हासिल हो गया, एक पूरा माहौल बन गया, एक स्पिरिचुअल माहौल, जिसको आज प्रमोट किया जाता है किस नाम से, मदीना फाजिला के नाम से। यानी मदीना फाजिला एक ऐसा माहौल है, एक ऐसा कमरा है। आप एक कमरा समझें, आप एक फॉर एग्जांपल घर होते हैं ना, कितने ऐसे घर होते हैं जिस घर में आप एंटर होते हैं तो आपको एक स्पिरिचुअलिटी का एहसास होता है। या मस्जिद को ले लें आप, जब इंसान मस्जिद में जाता है तो जैसे पहला कदम रखता है मस्जिद में, तो उसको रूहानियत, मानवियत का एहसास होता है। मदीना फाजिला यानी ये, जब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने मदीना फाजिला का कयाम किया, फॉर्म की इस्लामी हुकूमत को, अब जो शख्स मदीना आता था फौरन उस मैग्नेटिज्म के अंदर जज्ब हो जाता था, उस स्पिरिचुअल मिग्नातीसियत के अंदर जज्ब हो जाता था। لہٰذا اب یہ وہ ماحول ہے کہ جس کے اندر اب ہر انسان آسانی سے اپنے اندر کیا کر سکتا ہے، انسانی فضائل کو، الہی صفات کو، اسمائے الہی کو اپنے وجود کے اندر، اپنے انڈیویجول وجود کے اندر اور اپنے اجتماعی اینڈ سوسائٹل وجود کے اندر پروڈیوس کر سکتا ہے، وجود میں لا سکتا ہے. ٹھیک ہے، اب نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کو 10 سال کے اندر یہ موقع ملا، لیکن بہت ہی افسوسناک خبر یہ ہے کہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کے جو مقابلے میں تھے، ایک تو کھلے دشمن تھے اور دوسری طرف سے منافقین تھے، انہوں نے پوری کوشش کی کہ نبی اکرم کو یہ اجازت نہ دی، لہٰذا انہوں نے نبی اکرم کو 10 سال مسلسل جنگوں میں مصروف رکھا. نتیجے میں کیا ہوا؟ بالآخر نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کے بعض روایات میں ملتا ہے کہ ان کو زہر سے شہید کیا گیا. اب نبی اکرم کی رحلت ہو جاتی ہے، نبی اکرم کی رحلت کے بعد کیا ہوتا ہے؟ نبی اکرم نے غدیر خم میں حجت الوداع میں امام علی علیہ السلام کو اپنا جانشین مقرر کیا خداوند سبحان کی اجازت سے اور ان کے اذن سے، خدا کے اذن سے. لیکن کیا ہوا؟ حوادث پیش آتے ہیں، سقیفہ کا حادثہ پیش آیا اور امام علی کی حکومت غصب کی گئی. لہٰذا کیا ہوا؟ اب اس اعتبار سے دیکھیں آپ، یعنی ایک الہی حاکمیت تبدیل ہو گئی بشری حاکمیت کے اندر. نتیجے میں کیا ہوا؟ نتیجے میں حضرت زہرہ سلام اللہ علیہا سے پوچھے کیا ہوا؟ حضرت زہرہ سلام اللہ علیہا نے جب اس قدر گریہ کیا تو ان سے جب پوچھا گیا کہ آپ کیوں اتنا گریہ کر رہی ہیں، تو انہوں نے یہ فرمایا کہ فقد النبی و ظلم الوصی، کہ نبی کا فقدان اور وصی پر ظلم ہونے کی وجہ سے میں گریہ کر رہی ہوں. کیا مطلب نبی کا فقدان؟ نبی کا فقدان یعنی آسمان اور زمین کا آپس میں رابطہ ختم ہو گیا. جیسے ہی خلیفہ اول اور ان کی ٹیم نے حکومت امام علی کو غصب کیا، خلافت الہی کو غصب کیا زمین کے اوپر، آسمان اور زمین کا رابطہ ختم ہو گیا. یعنی اب وہ اسپریچول ایٹموسفیئر میں آہستہ آہستہ کمی آ رہی ہے، لہٰذا اب فضائل انسانی آہستہ آہستہ ختم ہو رہے ہیں. اب 25 سال بعد آئے، 25 سال بعد کیا ہوا؟ امام علی علیہ السلام کو خلافت ملتی ہے، لیکن کس ماحول میں خلافت ملتی ہے؟ جب امام علی خلافت میں آتے ہیں تو دیکھتے ہیں کہ ان 25 سالوں کے اندر امت محمدی صلی اللہ علیہ وآلہ وسلم دوبارہ جاہلیت کے زمانے تک پہنچ چکی ہے. یعنی جو نبی اکرم نے 10 سال محنت کی تھی ان کے اندر الہی اور انسانی فضائل کو بنانے میں، وہ ساری محنت برباد ہو گئی نبی اکرم کی. اور اس حالت میں اب جاہلیت کی ویلیوز اور جاہلیت کی صفات کے ساتھ اب امام علی کو یہ حکومت ملی. اب آپ دیکھیں امام علی کو کس قدر ایک محنت کا کام امام کو کرنا ہوگا. اب امام کے ساتھ بھی یہ ہوا، امام علی علیہ السلام کو 3 جنگوں میں، جنگ جمل، جنگ صفین، جنگ نہروان میں مبتلا کیا گیا تاکہ وہ اپنے ان اسپریچول اہداف کو جو ہے وہ کیا کریں، فالو نہ کر پائیں. اب امام علی علیہ السلام کی شہادت ہوتی ہے، امام حسن علیہ السلام کو بھی بعد میں شہید کیا جاتا ہے، اور آہستہ آہستہ کیا ہوا؟ امام علی کے بعد امام حسن کو کچھ مہینے تک حکومت ملتی ہے، اس کے بعد وہ بھی ختم. اب اس کے بعد پھر امام حسن کو شہید کرنے کے بعد امام حسین علیہ السلام قیام کرتے ہیں اور شہید ہو جاتے ہیں. امام حسین نے کیوں قیام کیا؟ تاکہ ان کو حکومت ملے. جب حکومت ملے گی تو آپ اپنے معاشرے کے اندر انسانی کا انسان ہائے کامل، متعدد بلک کوانٹیٹیز میں انسان کامل کو پروڈیوس کر سکتے ہیں. لیکن امام حسین علیہ السلام کو بھی اجازت نہیں دی گئی دشمنوں کی طرف سے، اور لہٰذا ان کو کربلا کے میدان میں شہید کیا گیا. اب یہاں سے ہم آتے ہیں، ہم نزدیک ہو رہے ہیں حضرت معصومہ سلام اللہ علیہ کے دور میں، امام سجاد علیہ السلام. جب امام سجاد علیہ السلام کو حکومت مل سوری امام کو تو حکومت نہیں ملی، جب امام سجاد علیہ السلام کو امامت ملتی ہے امام حسین کے شہید ہونے کے بعد، تو یہاں پر روایت کے اندر ہے کہ جب امام حسین شہید ہوئے اور امام سجاد کی امامت کے اوائل کے دن تھے، یعنی جب شام کے حادثے کے بعد، جب شام کے بعد مدینہ واپس لوٹتے ہیں، تو روایت میں کہ صرف 3 یا 7 خالص شیعہ موجود ہوتے ہیں، 3 یا 7 شیعہ، 3 7، اس سے زیادہ شیعہ نہیں ہے امام سجاد علیہ السلام کے پاس. دوسری طرف سے امام سجاد کو حکومت بنی امیہ نے تحت نظر رکھا ہوا ہے کہ کوئی ان کے گھر آنا جانا نہیں کر سکتا، ایک فل پریشر ہے امام سجاد علیہ السلام کے اوپر. تو یہاں پر امام سجاد علیہ السلام کیا کرتے ہیں؟ سوال، یہاں پر ایک امامت کا ایک خاص دور شروع ہوتا ہے. دیکھیں ہدف کیا ہے امام کا، امام کا ہدف، تمام ائمہ کا ہدف حکومت تک پہنچنا ہے. کیوں حکومت تک پہنچنا ہے؟ تاکہ وہ الہی، میں بالکل چھوٹے سے جملے میں بتا دوں، تاکہ توحید جو کہ آسمان پر ہے، اس توحید کو زمین پر لایا جائے. توحید کو زمین پر لانے کے لیے سب سے بہترین طریقہ جو انبیاء علیہ السلام نے اپنایا وہ ہے حکومت حاصل کرنا. بلاخر فقط خدا کو ہے نا حکومت کا حق، اللہ ولی الذین آمنوا، فقط خدا ولی ہے. کبھی نمرود ولی نہیں بن سکتا، فرعون ولی نہیں بن سکتا، فقط خدا اور خدا کے منسوب کردہ جانشین ولی اور ولایت کر سکتے ہیں. ولایت یعنی حکومت، یہاں پر یعنی ولایت یعنی اس ملکوت کو زمین پر لانا حکومت قائم کرنے کے ذریعے، اس کو ولایت کہتے ہیں. اچھا، اب چوتھے امام سے لے کر امام سجاد سے لے کر امام عسکری علیہ السلام کے دور کو ہم ایک بالکل 5 منٹ کے اندر جائزہ لے لیتے ہیں. دیکھیں یہاں پر اب ایسا دور آ چکا ہے امام سجاد کے زمانے میں، تمام ائمہ علیہ السلام چوتھے امام سے لے کر 11ویں امام تک سب کے سب، اب دیکھیں دو حکومتیں آتی ہیں، بنو امیہ امام سجاد کے زمانے میں بنو امیہ حاکم ہے، امام باقر کے زمانے میں بنو امیہ حاکم ہے. امام سجاد علیہ السلام، امام صادق علیہ السلام کے اس طولانی امامت کے دور میں بنو امیہ بھی حاکم ہے، پھر اسی یعنی خود امام صادق علیہ السلام کے دور میں بنی امیہ شکست کھا جاتے ہیں بنو عباس کے ہاتھوں، اور بنو عباس حاکم ہو جاتے ہیں. اب بنو عباس بن العباس امام عسکری کے دور تک موجود ہے، ہمیں نظر آتے. اوکے، اب یہاں پر کیا کریں حکومت حاصل کرنے کے لیے؟ ہدف تو انسانی فضائل کو بنانا ہے، ایسے انسان بنے جو جن کے اندر انسانی کمالات ہوں. اب کیا کریں، امام سجاد کی یہاں پر کیا اسٹریٹجی ہے؟ تمام ائمہ چوتھے امام سے لے کر 11ویں امام تک ایک خاص حکمت عملی اپناتے ہیں. حکمت عملی وہ کیا؟ امام سجاد علیہ السلام کیا کرتے ہیں؟ یہاں پر ہمیں ایک اصطلاح ملتی جو کہ روایات کے اندر بھی جس کی تاکید کی گئی ہے، وہ ہے تقیہ. تقیہ اس سٹریٹجی کا نام ہے، اس حکمت عملی کا نام ہے جو کہ تمام ائمہ نے اپنایا اسی عالی ہدف کو حاصل کرنے کے لیے. اچھا، اب تقیہ کیا ہے؟ اس کے اندر ڈیٹیلز بہت زیادہ، یعنی تقیہ یعنی ایک ایسی سٹریٹجی اپنائیں، کچھ ایسی پلاننگز کریں کہ دشمن کو پتہ نہ چلے کہ امام کیا کر رہا ہے، امام کے فالوورز اور ان کے اصحاب کیا کر رہے ہیں، اور اندر ہی اندر ان کے فالوورز میں اضافہ ہو رہا ہے، امام کے پیروکار میں اضافہ، اور دشمن کو بھی نہیں پتہ چل رہا. سمجھیں، اس کو تقیہ کہتے ہیں. امام سجاد، اب روایت کے اندر میں نے کیا کہا، جب امام سجاد کو امامت ملی تو فقط اور فقط 3 یا 7 شیعہ موجود ہیں. اب روایت کے اندر یہ بھی موجود ہے کہ جب امام سجاد علیہ السلام کی شہادت ہوتی ہے اور امام باقر علیہ السلام کی امامت کا پہلا دن ہوتا ہے تو 50,000 شیعہ موجود ہوتے ہیں. کیسے ہوا یہ؟ جب امام سجاد علیہ السلام اس قدر تحت نظر ہیں تو کس طرح امام نے تقیہ کی اسٹریٹجی اپنا کر 7 اور 3 شیعہ سے 50,000 شیعوں میں تبدیل کر دیا؟ کیسے کیا امام نے؟ امام باقر علیہ السلام آتے ہیں، امام باقر علیہ السلام تدریس کرنا شروع کرتے ہیں. پھر امام اچھا، یہ جو 50,000 شاگرد، یہ جو 50,000 اصحاب تھے، شیعہ تھے، یعنی در حقیقت آپ یہ دیکھیں کہ امام باقر علیہ السلام نے جب اپنے حوزہ علمیہ کا آغاز کیا تو امام علیہ السلام کے پاس امام سجاد کے تیار کردہ 50,000 شیعہ موجود ہیں تاکہ امام باقر کی شاگردی اپنا سکیں، تاکہ امام باقر کو اپنا استاد بنا سکیں. امام باقر علیہ السلام کی شہادت کے بعد امام صادق علیہ السلام آتے ہیں. امام صادق کون ہے؟ امام صادق حضرت معصومہ سلام اللہ علیہا کے دادا ہیں. صحیح ہے، کیونکہ امام صادق علیہ السلام کے بیٹے امام کاظم علیہ السلام ہیں. امام کاظم کس کے والد ہیں؟ حضرت معصومہ سلام اللہ علیہ کے والد ہیں. امام صادق علیہ السلام جب ان کو امامت ملتی ہے تو وہ آفیشلی حوزہ علمیہ کا آغاز کرتے ہیں, اور چار نہیں بلکہ 4,000 سے زیادہ ان کے شاگرد ہوتے ہیں, نہ فقط شیعہ شاگرد, اہل سنت کے بھی شاگرد ہوتے ہیں اور دیگر مذاہب اور مکاتب فکری کے بھی شاگرد امام صادق علیہ السلام کے پاس آتے ہیں اور ان کی شاگردی اختیار کرتے ہیں اور ان کو اپنا استاد مانتے ہیں. اچھا, امام صادق علیہ السلام کی شہادت کے بعد جب امام کاظم علیہ السلام کی امامت کا آغاز ہوتا ہے تو اب یہاں پر ہمیں یہ دیکھنا ہے کہ وہ کیا دور تھا. آپ دیکھیں, ایک طرف سے امام کاظم علیہ السلام کو جب امامت ملی تو بن العباس, حکومت بن العباس کا دور تھا یہ. اب یہاں پر امام کاظم علیہ السلام, ہسٹری میں ہمیں ملتا ہے کہ امام کاظم علیہ السلام نے 4 بنو عباس کے بادشاہ دیکھے, خلیفے دیکھے, صحیح ہے؟ اس میں مہدی عباسی ہے, منصور ہے, ہادی عباسی ہے اور ایک اور بھی ہے جس کا میں نام بھول گیا ہوں. تو یہ 4 خلیفے بنو عباس کے امام کاظم علیہ السلام کے دور میں موجود ہیں, ایک کے بعد ایک. اب امام کاظم علیہ السلام کا زمانہ ایک ایسا زمانہ تھا کہ جس میں امام صادق علیہ السلام کے تیار کردہ شیعہ فقہا موجود ہیں. یہاں پر ہمیں دو چیزیں دیکھنے کی ضرورت ہے کہ امام نے اس تمام ائمہ نے, خصوصاً امام سجاد علیہ السلام کے زمانے میں کم تر, لیکن امام باقر اور امام صادق سے لے کر امام عسکری علیہ السلام تک ہمیں دو شیعہ ہڈن آرگنائزیشنز ملتی ہیں. دو شیعہ آرگنائزیشنز ہمیں ملتی ہیں جس کو ہم کہتے ہیں سازمان کہتے ہیں. آپ اس کو انگلش میں آرگنائزیشن کہہ لیں, اب یہاں پر کوئی کمپنی نہ کہیں, یہاں کمپنی کی بات نہیں ہو رہی. اب کیا کیا, اب امام علیہ السلام کی اسٹریٹجی یہاں پر امام باقر اور امام کاظم, امام صادق اور دیگر ائمہ کی اسٹریٹجی یہ تھی کہ شیعت تشیع کو دنیا بھر میں پھیلایا جائے, کیونکہ تشیع دین حق ہے بالآخر. یہاں پر دو کام کیے امام باقر اور امام صادق علیہ السلام نے. جو پہلا کام کیا وہ یہ کہ اپنے حوزہ علمیہ کے ذریعے دو کام کیے, ایک سازمان حدیث کو بنایا. کیا مطلب سازمان حدیث, آرگنائزیشن آف حدیث؟ شیعہ اور سنی فقہا کو تربیت کر کے امام صادق اور امام باقر علیہ السلام نے حدیث کے ذریعے, احادیث کے ذریعے تشیع کو پھیلایا پوری دنیا میں. ایک تو مدینہ کے اندر اور مدینہ کے اطراف دیگر شہروں کے اندر, اسی طرح کوفہ کے اندر, اسی طرح شہر مقدس قم کے اندر اور دیگر نزدیک شہروں کے اندر, نزدیک علاقوں کے اندر حدیث کے ذریعے اس تشیع کے معارف کو, تشیع کے بہترین مطالب کو پھیلایا ان علاقوں کے اندر. لیکن امام سجاد, امام باقر اور امام کاظم علیہ السلام کو چونکہ بنو العباس کے, اب بالآخر بنو عباس نے یہ حماقت کی, بالآخر کیا حماقت کی, انہوں نے امام باقر اور امام صادق کو ایک کھلا میدان دیا کہ بھائی آپ اپنی تبلیغ کریں. اب یہ ان کی حماقت ہی, بعد میں خود پچھتا یہ لوگ, وہ ایک الگ چیپٹر ہے, فی الحال اس کو نہیں دیکھتے. کیا کیا امام, اب امام کا پلان یہ تھا کہ وہ تشیع کو نہ فقط مدینہ اور کوفہ اور قم اور سمرقند اور ان علاقوں تک محدود نہیں رکھنا چاہتے, وہ چاہتے تھے کہ نہیں تشیع بالآخر آخر الزمان میں کیا ہونا ہے, آخر الزمان میں جب امام مہدی علیہ السلام کی تشریف آوری ہوگی, جب ان کا ظہور ہوگا تو تشیع اور دین اسلام لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّ, پورے عالم کے اندر, پورے جہان میں تشیع کا غلبہ ہوگا. امام صادق کو وہ زمانہ نظر آ رہا ہے آخر الزمان کا, تو اس کے لیے ایک اور کام امام نے یہ کیا کہ ایک اور آرگنائزیشن بنائی, ایک اور سازمان کو بنایا. اس کا نام ہے سازمان وکالت. کیا ہے؟ سازمان وکالت. امام سجاد, سوری, امام باقر, امام کاظم, امام صادق, امام ہادی, امام جواد, امام رضا, امام عسکری علیہم السلام, علیہم السلام, ان سب نے اپنے اپنے وکلاء بنائے, اپنے اپنے وکیل بنائے اور ہر وکیل کو دنیا کی مختلف کونوں تک پہنچایا. اب یہ پورا میپ اور پورا نقشہ موجود ہے کہ کہاں کون کون سے علاقوں میں انہوں نے اپنے وکیلوں کو نصب کیا. ٹھیک ہے, یہ ایک کام کیا سازمان حدیث, سازمان وکالت. ایک اور, اب اگر ہم امام کاظم کے زمانے میں دیکھیں نا, امام کاظم علیہ السلام کا زمانہ ایک بہت ہی پریشر والا زمانہ تھا امام کے لیے اور شیعوں کے لیے. حکومت خاص طور پہ ہادی عباسی اور منصور عباسی, انہوں نے بہت ہی پریشر میں رکھا ہوا تھا امام کاظم علیہ السلام کو اور امام کاظم کے شیعوں کو. خصوصاً امام کاظم علیہ السلام کے اوپر ایک سخت فشار موجود تھا, اقتصادی پریشر موجود تھا. اس قدر اقتصادی پریشر موجود تھا کہ امام روایات میں ہمیں ملتا ہے, ہسٹری بکس میں ہمیں ملتا ہے کہ امام کاظم علیہ السلام کے پاس بہت زیادہ پیسے موجود تھے, بہت زیادہ مال و ثروت موجود تھی, لیکن اس حکومتی پریشر کی وجہ سے, تاکہ حکومت کو یہ پتہ نہ چلے کہ امام کاظم اب تک اب بھی جو ہیں وہ تشیعوں کے معارف کو پھیلانے میں مشغول ہیں, تبلیغ میں مشغول ہیں, امام کاظم یہاں پر مجبور ہوتے کہ وہ فقیرانہ زندگی گزاریں, شدیداً فقیرانہ زندگی گزارنے میں مجبور تھے, لیکن پھر بھی وہ اپنے اہداف تک, یعنی امام اپنے اہداف تک پہنچے. ایک تو یہ سیاسی اعتبار سے آپ دیکھیں زمانہ, دوسری طرف سے امام کاظم علیہ السلام کے زمانے میں جو ہمیں ثقافتی اور کلچرل اور فرہنگی اعتبار سے جو ہمیں ایک چیز نظر آتی ہے, وہ ہمیں یہ نظر آتا ہے کہ امام کاظم کے زمانے میں اسلام کے اندر مختلف فرقوں کا ظہور ہوتا ہے, مختلف فرقوں کا ظہور ہوتا ہے, نہ فقط اسلام کے اندر بلکہ آؤٹ آف اسلام کے اندر, اسلام کے علاوہ بھی ہمیں کچھ ایسے فرقے ملتے ہیں جو خدا کا انکار کرتے تھے اور انہوں نے بالآخر اپنے فالوورز کو جمع کیا. پھر اسلام کے اندر ہمیں فرقہ مرجعہ ملتا ہے اور دیگر فرقے ملتے ہیں جنہوں نے اپنے اپنے فالوورز کو گیدر کیا تاکہ, اور اچھا کچھ ایسے فرقے تھے جو حکومتی سپورٹ ان کو حاصل تھا, حکومت نے کوشش کی کہ ایسے فرقے بنا لیں امام کاظم کے زمانے میں, آئمہ کے زمانے میں, تاکہ لوگ علوی اور تشیعوں کے جو فالوورز ہیں وہ ان فرقوں کے اندر جذب ہو جائیں اور امام کو چھوڑ دیں. دیکھیں حکومت کس طرح کام کرتی ہے. حضرت معصومہ سلام اللہ علیہ اب اس زمانے میں پیدا ہوتی ہے, ان کا تولد اس زمانے میں ہوتا ہے کہ ایک طرف سے آپ دیکھیں امام اپنے تقیہ کے ذریعے کوشش کرتے ہیں کہ حکومت کو حاصل کریں. ایک شخص آیا امام کاظم علیہ السلام کے گھر میں اور جب وہ امام کے کمرے میں داخل ہوا تو دیکھا کہ امام کے کمرے میں فقط دو چیزیں موجود ہیں, ایک قرآن موجود ہے اور ایک شمشیر تلوار موجود ہے. تو اس راوی نے یہ کہا کہ مجھے یہ, جب میں نے یہ منظر دیکھا تو مجھے اندازہ ہو گیا کہ کس قدر امام آمادہ ہیں قیام کے لیے, کس قدر امام آمادہ ہیں حکومت کو حاصل کرنے کے لیے تاکہ اس اسلامی اور اسپریچول ماحول کو فروغ دے سکیں. دیکھیں ہر امام آمادہ ہے, اسی وجہ سے تو بعد میں جب حکومتوں کو پتہ چلتا تھا تو وہ فوراً شہید کر دیا کرتے تھے ہمارے ائمہ کو. اب حضرت معصومہ سلام اللہ علیہا جب متولد ہوتی تو اس وقت بنو عباس موجود ہیں, یہ سارے ماحول میں نے آپ کو بتا دیے. پورا ہسٹوریکل بیک گراؤنڈ کو مد نظر رکھتے ہوئے آپ آئیں حضرت معصومہ کی شخصیت کو دیکھتے ہیں. حضرت معصومہ سلام اللہ علیہا جب متولد ہوتی ہیں تو ایک طرف سے امام کاظم علیہ السلام اقتصادی اور مالی لحاظ سے فقیرانہ زندگی گزار رہے ہیں, دوسری طرف سے بنو عباس کا بھی پریشر ہے, دوسری طرف سے مختلف فرقے موجود ہیں مذاہب کے اندر, اسلامی مذاہب کے اندر. اب یہاں اور ایک طرف سے امام کاظم علیہ السلام منتظر ہیں کہ کب کنڈیشنز اور شرائط فراہم ہوں تاکہ میں قیام کروں اپنے فالوورز کے ساتھ. اب یہاں پر ہر امام کیا کرتا ہے, جب اس کا بچہ متولد ہوتا ہے تو ہر امام کی کوشش یہ ہوتی کہ اس کی بہترین تربیت کرے, مادی لحاظ سے بھی اور معنوی لحاظ سے بہترین تربیت کرے. ہسٹری بکس میں ہمیں ملتا کہ امام کاظم علیہ السلام کی کم از کم دا لیسٹ 35 یا 40 اولاد موجود تھیں, یعنی امام کاظم علیہ السلام کی कम से कम 40 औलाद हमें हिस्ट्री बुक्स में नज़र आती है, और मैक्सिमम स्टैटिस्टिकली और आमान के एतबार से देखें तो मैक्सिमम जो औलाद हमें मिलती है हिस्ट्री बुक्स के अंदर वो है 60 औलाद। तो कम से कम को फ़िलहाल ले लेते हैं, ठीक है। आप देखें किस कदर इमाम अलैहिस्सलाम की स्ट्रेटजी देखें, आप इस्लाम को फैलाने के लिए क्या कर रहे हैं, बच्चे मुतवल्लिद कर रहे हैं। अब नॉर्मली यहाँ पर एक बहस छेड़ी जाती है पाकिस्तान के अंदर, दीगर मुल्कों के अंदर, कि आप शादी ज़्यादा करें, यानी हर मर्द को बिलाखिर एक इजाज़त है कि वो 4 शादियाँ कम से कम कर सकता है वो। अब यहाँ पर हर चूँकि अब बिलाखिर एक ट्रेंड बन चुका है यहाँ पर हमारे माशरों के अंदर के बीवियाँ इजाज़त नहीं देती हैं और बीवियाँ मुखालिफ होती हैं इस ट्रेंड के, तो यहाँ पर एक अच्छा सोल्यूशन है। वो सोल्यूशन ये कि ठीक है, अब देखें ना, अगर मद्देनज़र इस्लाम हो तो, अगर मद्देनज़र इस्लाम है तो ठीक है, आप 4 शादियां ना करें, कम से कम ये कि हर कपल, हर जौज और जौजा अगर इस्लाम को मद्देनज़र रखे तो कम से कम हर घर में कम से कम 6 औलादें होनी चाहिए, 6 बच्चे होने चाहिए। आप अहले सुन्नत को देख लें, अहले सुन्नत जो पाकिस्तान में हैं 4 शादियां भी करते हैं और हर घर में उनके मसलन 5 से ज़्यादा बच्चे भी हैं। तो फ्यूचर में क्या होगा, फ्यूचर में यही होगा, आज अगर शिया पाकिस्तान में 30% है तो 50 साल बाद मुमकिन है 10% में आ जाए, सही है, क्योंकि उनकी पॉपुलेशन ज़्यादा हो रही है ना, आपकी और हमारी पॉपुलेशन। लिहाजा अगर हर घर में, देखें आइम्मा की स्ट्रेटजी थी, अब अगर हर मर्द 4 शादियां ना भी करे तो कम से कम हर घर के अंदर 6 बच्चे ज़रूर होने चाहिए ताकि बिलाके शिया की पॉपुलेशन में इजाफा हो। अच्छा, हज़रत मासूमा सलामुल्लाह अलैहा की तरबियत के एतबार से अगर हम यहाँ देखें तो हज़रत मासूमा सलामुल्लाह अलैहा की कुछ सिफात एंड क्वालिटीज़ हमें मिलती रिवायात के अंदर, उनमें से 2 क्वालिटीज़ मैं आपके सामने यहाँ पर पेश करता हूँ, 2 क्वालिटीज़ नेक्स्ट सेशन में। जो 2 अहम सिफात हमें हज़रत मासूमा की मिलती हैं वो ये कि हज़रत मासूमा को आलिमा कहा गया है, आलिमा यानी आलिमा किसको कहते हैं, आलिमा आलिम से है, आलिम किसको कहते हैं, आलिम वो शख्स जिसने उलूमे दीनिया को हासिल किया हो, जिसने उलूमे हौजवी को पढ़ा हुआ हो, हज़रत मासूमा सल्लल्लाहु अलैहि उन शख्सियात में से थी कि इमाम काज़िम अलैहिस्सलाम ने ऐसी तरबियत की कि वो आलिमा कहलाई गई, आलिमा यानी बाकायदा एक आलिमा थी, मुज्तहिदा थी। दूसरी तरफ से एक और सिफत हमें हज़रत मासूमा सलामुल्लाह अलैह की रिवायात के अंदर मिलती है, वो है मुहद्दसा। मुहद्दसा कौन है, एक तरफ से हम देखें हज़रत ज़हरा सलामुल्लाह अलैह की सिफत भी मुहद्दसा थी, लेकिन वो फ़र्क है, वो मुहद्दसा का माना और है, यहाँ पर और है। मुहद्दसा अगर आपको याद हो मैंने अभी 10 मिनट पहले क्या कहा था कि इमाम काज़िम अलैहिस्सलाम ने और दीगर अइम्मा ने एक काम क्या किया था, साज़मान हदीस, उस एतबार से देखें यानी हदीस को फ़रोग देना, हदीस को बयान करना, इस सिलसिले को फैलाया आइम्मा अलैहिस्सलाम ने। हज़रत मासूमा सलामुल्लाह अलैहा को मुहद्दसा इसी वजह से कहा जाता है कि वो इस साजमान हदीस का हिस्सा थी, इस साजमान हदीस का हिस्सा थी। आपको कुछ रिवायतें और अहदीस मिलती हैं कि उस हदीस के सिलसिले सनद में हज़रत मासूमा सलामुल्लाह अलैहा का नाम मौजूद है, कि यानी मसलन इमाम काज़िम अलैहिस्सलाम से एक रावी ने नकल किया है, उस रावी ने मसलन फ़लाँ रावी से नकल किया है, उस रावी ने फ़लाँ रावी से नकल किया है, ठीक, मतलब इस पूरा एक चेन ऑफ हदीस मौजूद है। कुछ अहादीस हमें मिलती हैं कि उन अहादीस का नाम ही है ये कि अहादीस फ़ातिमियात, अहादीस फ़ातिमियात, कि इन अहादीस का जो सिलसिला सनद है, इन पूरे सनद के अंदर फ़कत और फ़कत फ़ातिमा का नाम है, यानी फ़ातिमा ने फ़ातिमा से नकल किया, फ़ातिमा ने फ़ातिमा से नकल किया, फ़ातिमा से फ़ातिमा ने अब क्यों, क्योंकि हर इमाम, मसलन आप देखें इमाम बाकर अलैहिस्सलाम की भी बेटियों का नाम फ़ातिमा था, इमाम सादिक की भी बेटियों का नाम फ़ातिमा था, इमाम ज़ैनुल, इमाम काज़िम अलैहिस्सलाम की बेटियों का भी नाम फ़ातिमा था, इमाम हुसैन अलैहिस्सलाम की बेटियों का भी नाम फ़ातिमा था, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की बेटी का भी नाम फ़ातिमा था। तो इन सिलसिले सनद के अंदर हमें यही मिलता है कि बाज़ अहादीस जिनका नाम अहादीस फ़ातिमियात है, हमें यहाँ पर कुछ अहादीस मिलती है कि जिसके सनद के अंदर हज़रत मासूमा सलामुल्लाह अलैहा का नाम है। आप देखें किस कदर इमाम काजिम ने अपनी बेटी के तरबियत की है। एक और मैं आपको एक वाकया भी यहाँ सुना देता हूँ कि एक दफ़ा इमाम काजिम अलैहिस्सलाम किसी सफ़र पे गए हुए थे और कुछ अफराद आए मदीना ताकि इमाम काजिम अलैहिस्सलाम से मुलाकात करें, अपने इल्मी सवालात करें और अपने सवालात के जवाबात हासिल करके वापस जाएं। जब वो मदीना आए तो देखा कि इमाम काजिम अलैहिस्सलाम नहीं है, वो सफ़र पे गए हैं। तो एक शख्स ने कहा कि अब मुश्किल नहीं है, आप अपने सवालात हज़रत मासूमा सलामुल्लाह अलैहा को, जो कि इमाम काजिम की बेटी है, आप उनको अपने सवालात दे दें। तो इन्होंने ये समझा कि ठीक है, मुश्किल नहीं है, हम अपने सवालात एक कागज़ के ऊपर लिख के हज़रत मासूमा को दे देते हैं और फिर वो दे के चल पड़े। अगले दिन एक दो दिन रुके मदीना में और 2 दिन बाद क्या हुआ, 2 दिन बाद या अगले दिन जब वो वापस आए तो हज़रत मासूमा ने उन्हीं कागज़ों को जो है वो इस डेलीगेशन, इल्मी डेलीगेशन को दे दिए। और ये लोग जब वापस निकले ना मदीना से, तो उस शख्स ने जिसके हाथ में वो पेपर्स थे, उन्होंने देखा, यार देखा कि इस कागज़ के ऊपर मुफस्सल जवाब मौजूद है हमारे इल्मी सवालात के। पहले ये समझ रहे थे कि हज़रत मासूमा बाद में इमाम काजिम अलैहिस्सलाम को ये सवालात दे देंगे और इमाम काजिम अलैहिस्सलाम जब आएंगे तो वो सफ़र मसलन जवाबात लिखकर इन लोगों को वापस दे देंगे, लेकिन ऐसा नहीं हुआ। उन्होंने देखा कि नहीं, ये सारे जवाबात हज़रत मासूमा सलामुल्लाह अलैहा ने लिखे हैं। अजीब नहीं है, हज़रत मासूमा को इस वजह से आलिमा कहा जाता है, वो खुद हैरान हो गए। अच्छा, रास्ते में जब ये काफ़िला, इल्मी काफ़िला इमाम काजिम अलैहिस्सलाम से मुलाकात करता है तो उन्होंने पूरा माजरा बताया कि हम गए मदीने में, हज़रत मासूमा ने इन सवालात का जवाब दिया है। तो जब हज़रत इमाम काजिम अलैहिस्सलाम ने अपनी बेटी के जवाबात को मुतालिया किया तो हज़रत इमाम काजिम ने क्या जुमला फरमाया, फरमाया फदा हा अबूहा, यानी मैं मासूमा पर कुर्बान हो जाऊं, फिदा हो जाऊं। किस कदर बड़ा मकाम है हजरत मासूमा सलामुल्लाह अलैहा का। एक और काम जो हजरत मासूमा सलामुल्लाह अलैहा ने अंजाम दिया अपने भाई इमाम रिजा अलैहिस्सलाम के साथ, वो है गदीर को फरोग देना, गदीर की तरवीज करना। यानी हर साल गदीर पर हज़रत मासूमा सलामुल्लाह अलैहा इमाम रिज़ा अलैहिस्सलाम लोगों को याद दिलाते थे कि हज़रत अली इब्न अबी तालिब यानी हमारे जद की खिलाफत को, इमामत को गस्ब किया गया है। मुसलसल हर साल इमाम रिज़ा अलैहिस्सलाम और हज़रत मासूमा सलामुल्लाह अलैहा इस चीज़ की तबलीग किया करते थे। अब बहुत ज़्यादा किस्से हैं हज़रत मासूमा सलामुल्लाह अलैहा के हवाले से, मैं बस आपको 2 पॉइंट्स के बाद में इंशाल्लाह ये सेशन रैपअप करेंगे। फिर अगले सेशन में हम हज़रत मासूमा की के ज़्यारत नामे को तदब्बुर करेंगे, एनालिसिस करेंगे। वो आखिरी पॉइंट और सेकेंड लास्ट लास्ट पॉइंट क्या है, वो ये कि आप देखें यहाँ पर जब हम कहते हैं कि हज़रत मासूमा एक आलिमा है, एक मुहद्दिसा है, तो हमारी ख्वातीन को भी हज़रत मासूमा को इस निगाह से देखना चाहिए। ठीक है, हज़रत मासूमा, अब ये मैं इंशाल्लाह जब ज़्यारतनामे में आएंगे तो मैं उस पॉइंट को पेश करूँगा कि हज़रत मासूमा सलामुल्लाह अलैहा का मकाम इस कदर बालातर है कि खुदा ने इजाज़त दी है हज़रत मासूमा को कि वो दुनिया के तमाम लोगों की हाजत को पूरा करें, दुनिया के तमाम लोगों को, लोगों की शफाअत करें। ये इंशाल्लाह हम डिस्कस करेंगे। हम हज़रत मासूमा को 2 निगाह से हमें देखना चाहिए। एक इस निगाह से कि हज़रत मासूमा सलामुल्लाह अलैहा हमारी वालिदा हैं, और वालिदा का काम क्या है, वालिदा और एक माँ का काम ये कि अपने बच्चों की हाजत रवाई करना, अपने बच्चों की डिमांड्स को पूरा करना। बस ये हमें शरफ़ हासिल है कि वो हमारी वालिदा हैं और हम जो मांगें उनसे वो हमें देने को तैयार हैं। एक इस निगाह से हम हज़रत मासूमा को देखें, दूसरी निगाह जिससे खुसूसन ख़वातीन को जिस निगाह से हज़रत मासूमा को देखना चाहिए वो है आलिमा और मुहद्दसा की निगाह से देखना चाहिए। यानी अगर मेरी माँ एक आलिमा है, मेरी माँ मुहद्दसा है, तो मैं क्यों अपनी माँ की पैरवी ना करूँ। अब हर खातून ये सोचे कि मैं क्यों आलिमा नहीं बन सकती। अब आप देखें इस वक्त पाकिस्तान के अंदर, इंडिया के अंदर, दीगर सोसाइटीज़ के अंदर आप ख़वातीन की हालत देखें, इस कदर उस बॉलीवुड और हॉलीवुड और स्टार प्लस और जी टीवी और बी फॉर यू, अब पता नहीं क्या अजीबो गरीब फासिद चैनल्स की वजह से, और सोशल मीडिया और इंस्टाग्राम और टिकटॉक और पता नहीं अजीबो गरीब सोशल मीडिया की वजह से हमारी ख्वातीन की मेंटालिटी अच्छी नहीं है। अब बहुत लंबा टॉपिक है, मैं फिलहाल इसको यहाँ नहीं डिस्कस करना चाह रहा हूँ, वरना ये सेशन 1 घंटा नहीं बल्कि 2 घंटे तक ये चला जाएगा। लेकिन कोशिश करें कि अपने अपने आप पर इल्मी काम करें, ख्वातीन को चाहिए इल्मी काम करें, अपनी इल्मी एंड स्पिरिचुअल तरबियत करें अपनी, क्योंकि उनकी माँ भी ऐसी थी, हज़रत फ़ातिमा ज़हरा सलामुल्लाह अलैहा भी ऐसी थी, हज़रत ज़ैनब सलामुल्लाह अलैहा भी आलिमा थी, हज़रत मासूमा सलामुल्लाह अलैहा भी आलिमा थी। तो क्यों ख़वातीन अपने आप को आलिमा नहीं बना सकती? अच्छा, अब वो टॉपिक जो मैंने, वो बात जो मैंने शुरू में की थी, अब उसको हम दोबारा यहाँ पर इसको रेज्यूम करते हैं। वो क्या कि हज़रत मासूमा सलामुल्लाह अलैहा का रोल, उनका किरदार आखिरुल ज़मान के अंदर। अब इस खातून की ऐसी बेहतरीन तरबियत की गई है। अब अगर हम हजरत मासूमा का आखिर जमानी रोल देखना चाहें, तो सबसे पहली शख्सियत के उस रोल जिसने उस आखिर जमानी के रोल को बयान किया हजरत मासूमा के लिए, वो खुद हजरत मासूमा सलामुल्लाह अलैहा के दादा हैं। कौन? इमाम काजिम अलैहिस्सलाम के वालिद। कौन? इमाम सादिक अलैहिस्सलाम। इमाम सादिक अलैहिस्सलाम की हमें दो रिवायतें मिलती हैं, दो रिवायतें। अब ये रिवायत, अब इसको मैं आपके सामने पढ़ता हूँ, इसके कुछ हिस्से, और फिर हम कुछ रिवायतें इमाम रज़ा और इमाम जवाद की उर्दू तर्जुमे में देख लेंगे, ताकि हमारे पास, चूंकि टाइम बहुत कम है, मैंने आपका टाइम माज़रत के साथ ज़्यादा लिया, लेकिन बिलाखिर 2 सेशंस के अंदर हमें यह तमाम करना है। देखें पहली, अब आप देखें हज़रत मासूमा सलामुल्लाह अलैहा की ऐसी तरबियत हुई है, बेहतरीन आलिमा मुहद्दसा स्पिरिचुअलिटी मानवी शख्सियत। दूसरी तरह से अब ये रिवायत देखें, इमाम सादिक अलैहिस्सलाम फरमाते, ये रिवायत बिहारुल अनवार जिल्द नंबर 57 सफ़ा नंबर 3213 में ये रिवायत आई है। सुम्मा क़ाला व रुविया, देखें, अन सादिक अलैहिस्सलाम अन्नहू ज़ुकिरा कूफ़तु, कूफा के बारे में बात हुई इमाम सज्जाद, इमाम सादिक के उस हल्के में, तो इमाम ने ये फरमाया, वकाला सतखलू कूफतु मिनल मुमिनीन, बहुत जल्द कूफा मुमिनीन से खाली हो जाएगा, कूफा के अंदर कोई मोमिन नहीं होगा। वयअज़िरु अन्हा अल-इल्म कमा तअज़िरु अल-हय्यतु फी हुज्रिहा, कूफे से मोमिनीन खाली हो जाएंगे, और कूफे के अंदर इल्म और दानिश और नॉलेज पिनहान हो जाएगी, जिस तरह सांप अपने उस चीज के अंदर जो है वो पिनहान हो जाता है, इसी तरह कूफा भी इल्म से, इल्म इल्म भी कूफा के अंदर पिनहान हो जाएगा, छुप जाएगा। फिर क्या होगा? सुम्मा यज़हलुल इल्म बिबलदतिन युकालु लहा कुम, फिर ये इल्म और दानिश और नॉलेज उस जगह पर जाहिर होगी, उस जगह उसका जहूर होगा इल्म का, जिस जगह को कहा जाता है कुम। कितनी खूबसूरत बात है। वतसीरु मादिनन लिल इल्म वल फजल, फिर कुम क्या बन जाएगा? कुम बन जाएगा इल्म का खजाना, फजीलत का खजाना, फजाइल का खजाना। अगर आपको ढूंढना है तो कहाँ आपको ढूंढना होगा? कुम के अंदर। हत्ता ला यबका फिल अर्ध मुस्तज़अफ़ुन फिल दीन, यहां तक के पूरे जमीन के ऊपर एक शख्स आपको ऐसा नहीं मिलेगा जो दीनी लिहाज से, दीनी एतबार से, इल्मी लिहाज से मुस्तज़अफ़ हो। यानी ऐसा शख्स आपको कोई नहीं मिलेगा जो दीन के बारे में नहीं जानता होगा, जो दीनी उलूम को नहीं जानता होगा। हर बंदा जो है दुनिया की जमीन के ऊपर एक एक शख्स दीनदार होगा, दीनी मारिफ और दीनी तालीमात से बहरमंद होगा। हत्ता अल मुखद्दरातु फिल हिजाल, हत्ता वो दुल्हने जो जो हत्ता नई दुल्हने, इसको यूं तर्जुमा फिलहाल कर लेते हैं, हत्ता वो दुल्हने जो बर्दनशीन हैं, जो गुलामों की हैं, उन दुल्हनों को भी, वो भी जो है दीनी तालीमात से बहरामंद होंगी। देखें अब आगे देखें, वज़ालिका इंद क़ुर्ब ज़ुहूरि क़ाइमिना, और ये कब होगा? इमाम सादिक अलैहिस्सलाम ने फरमाया ना कि कुम معدن علم اور خزانہ علم میں تبدیل ہو جائے گا، اور ہر شخص اس زمین کے اوپر دینی تعلیمات سے بہرہ مند ہوگا. یہ کب ہوگا؟ وَذَلِكَ عِنْدَ قُرْبِ ظُهُورِ قَائِمِنَا، یہ اس وقت ہوگا جب ہمارے قائم کا ظہور قریب ہو جائے گا. آج آپ دیکھیں، آج قم شہر علم نہیں ہے، ہے نا؟ فَيَجْعَلُ اللَّهُ قُمَّ، خدا کیا کرے گا قم کو؟ وَأَهْلَهُ قَائِمِينَ مَقَامَ الْحُجَّتِ، خدا کیا کرے گا؟ خدا قم کو اور اہل قم کو، قم کے رہنے والوں کو حجت بنا دے گا سب کے اوپر. وَلَوْلَا ذَلِكَ لَسَاخَتِ الْأَرْضُ بِأَهْلِهَا، اگر ایسا خدا، اگر خدا یہ کام نہ کرے، اگر کوئی حجت، اگر قم اور اہل قم حجت نہ ہوئے، تو زمین اپنے تمام رہنے والوں کے ساتھ اپنے اندر سب کو لپیٹ لے گی، یعنی زمین ختم ہو جائے گی. ولم يبق في الارض حجت، اور پھر کوئی زمین پر بس کوئی حجت باقی نہیں ہوگی. فيفيض العلم منه الى سائل، قم وہ شہر ہے کہ علم الى سائر البلاد في المشرق والمغرب، کہ علم قم سے پھیلے گا مشرق اور مغرب تک. فيتم حجت الله على الخلق، یہ وہ موقع ہوگا جب علم پھیل جائے گا مشرق و مغرب تک، تو یہ وہ موقع ہوگا کہ خدا کی حجت ہوئے زمین پر اور تمام مخلوقات کے اوپر تمام ہو جائے گی. حتی لا يبقى احد على الارض، اچھا یہاں تک کہ کوئی باقی نہیں رہے گا کہ جس تک دین نہ پہنچا ہو. آگے دیکھیں، پھر ثم يظهر القائم، جب دینی تعلیمات سب تک پہنچ جائیں گی، پھر ثم يظهر القائم عليه السلام، پھر وہ قائم ظہور کرے گا. ويصير سببا لنقمة الله، اب آگے حدیث کنٹینیو چل رہی ہے. دیکھیں یہ قم کا کردار ہے، شہر قم کا کردار ہے آخر الزمان کے اندر. اب آپ دیکھیں اس وقت کیا ہوا ہے، اس وقت انقلاب اسلامی کے بعد امام خمینی رحمۃ اللہ علیہ کے توسط سے، امام کون ہے، امام خمینی کون تھے؟ امام خمینی بھی سید تھے، اولاد حضرت زہرا سلام اللہ علیہا میں سے تھے. ان کے توسط سے خداوند سبحان نے امام خمینی کے ذریعے کیا کیا، اب اس شہر قم کو پوری دنیا میں اس وقت معروف کر دیا. یعنی اس وقت شہر مقدس قم کیا ہے، اگر آپ کو اگر چیک کریں، شہر مقدس قم معروف ہے تشیع کا سینٹر، تشیع کا سینٹر آف علم، سینٹر آف نالج، سینٹر آف دانش، اس سے پھیلنا. اب ایک اور روایت امام صادق علیہ السلام کی بہت ہی خوبصورت ہے، وہ یہ دیکھیں، امام فرماتے ہیں ان اللہ احتج بالکوفۃ علی سائر البلاد بل بالمؤمنین من اہلہا علی غیرہم من اہل البلاد، خداوند سبحان نے شہر کوفہ کو دیگر تمام شہروں کے اوپر اپنی حجت قرار دی ہے. اوکے، آگے دیکھیں، اور پھر خدا نے واحتج ببلدت قم علی سائر البلاد، اس کے بعد خداوند سبحان نے شہر قم کو دیگر شہروں پر برتری اور حجت قرار دی ہے، اور اہل قم کے ذریعے علی سائر البلاد وباہل علی جمیع اہل المشرق والمغرب، مشرق اور مغرب میں تمام لوگوں کے اوپر قم حجت ہے. من الجن والانس، یہاں تک کہ اب وہی روایت کے وہی الفاظ ہیں جو پچھلی روایت میں نے آپ کے سامنے پیش کی، یہ بھی اس روایت کے تقریباً وہی شبیہ الفاظ ہیں. ایک اور روایت میں امام، اب یہ روایت کو ذہن میں رکھیں، آخر زمان کے اندر یہ ہے. اب حضرت معصومہ سلام اللہ علیہا جب اپنے بھائی سے، اب یہ خدا کی پلاننگ ہے، علماء یہی فرماتے ہیں یہ خدا کی پلاننگ ہے، یہ خدا کی تدبیر ہے کہ امام رضا علیہ السلام کو مامون عباسی، خلیفہ عباسی جس کا نام مامون ہے، مامون امام رضا علیہ السلام کو مدینہ سے کہاں بلاتا ہے؟ خراسان میں بلاتا ہے، یعنی ایران میں بلاتا ہے. جب ایران میں حضرت امام رضا علیہ السلام وارد ہوتے ہیں خراسان کے اندر، تو ایک سال گزر جاتا ہے، اور حضرت معصومہ سلام اللہ علیہا کے روایات میں بھی موجود ہے کہ امام رضا اور حضرت معصومہ ایک ماہ سے متولد ہوئے ہیں، لہٰذا ان بھائی بہن کے درمیان ایک شدید تعلق موجود تھا، شدید محبت موجود تھی اس بھائی بہن کے اندر. حضرت معصومہ سلام اللہ علیہا فیصلہ کرتی ہیں کہ وہ بھی امام رضا علیہ السلام سے ملنے کے لیے، ان کے اپنے بھائی سے ملاقات کرنے کے لیے خراسان کا اور ایران کا سفر کریں. جب حضرت معصومہ نکلتی ہیں مدینہ سے اور آتی ہیں تو جب ایران کے ساوے نامی علاقے میں پہنچتی ہیں تو وہاں پر روایات کے اندر موجود ہے, البتہ اختلافی ہے لیکن موجود ہے, کہ وہ ایک قافلے کے ساتھ آتی ہیں. تقریباً 21 امام زادگان, 21 امام کاظم علیہ السلام کی 21 اولادوں کے ساتھ حضرت معصومہ سلام اللہ علیہا اس سفر پہ نکلتی ہیں. راستے میں جب ساوے پہ پہنچتے ہیں, ساوے ایران کے اندر ہے قم سے نزدیک, جب ساوے پہ پہنچتے ہیں تو ساوے کے اندر کچھ حکومتی یعنی بنو عباس کے جو بھی افراد ہیں, اس کو سپاہی کہہ لیں جو بھی کہہ لیں, وہ آتے ہیں اور غارت کرتے ہیں اور امام زادگان کو شہید کرتے ہیں, بعض امام زادگان کو. اور یہاں پر حضرت معصومہ سلام اللہ علیہا فیصلہ کرتی ہیں کہ وہ دیکھتی ہیں کہ میرا شاید اپنے بھائی سے ملاقات کرنا ممکن نہیں ہے. کیوں؟ کیونکہ ان کو راستے میں مسموم کیا جاتا ہے, راستے میں ان کو زہر دیا جاتا ہے, لہٰذا اس زہر کے نتیجے میں وہ بیمار ہو جاتی ہیں, مریض ہو جاتی ہیں. اور پھر مشورے کے بعد وہ کم کا سفر کرتی ہیں, کم کی طرف جاتی ہیں. جب کم آتی ہیں تو کم میں 17 یا 18 دن قیام کرنے کے بعد کم میں حضرت معصومہ سلام اللہ علیہا کا انتقال ہو جاتا ہے, اور پھر حضرت معصومہ سلام اللہ علیہا کا مزار بنتا ہے, اور پھر آہستہ آہستہ ان کا حرم بنتا ہے, اور آج میں اور آپ حرم حضرت معصومہ سلام اللہ علیہا سے بہرہ مند ہوتے ہیں اور اپنی حاجتیں لیتے ہیں. دیکھیں, یہ فقط حاجت کا قصہ تھا جو میں نے ابھی آپ کے سامنے پیش کیا. اس پورے, اب مجھے نہیں پتا کتنا ٹائم ہوا, کاش میں نے یہاں پر سٹاپ واچ چکی ہوتی. اب اس پورے قصے کے اندر جو میں نے آپ کو شروع سے ابھی تک سنا ہے, اس سے آپ کو کیا سینس ملتا ہے, کیا آپ کو فیلنگ آتی ہے, کیا احساس آپ کو ملتا ہے؟ یہاں پر امام رضا علیہ السلام فرماتے ہیں کہ جو شخص حضرت معصومہ کم کی زیارت کرے گا وجب لہ الجنہ, جنت اس کے اوپر واجب ہے. پھر امام جواد علیہ السلام آتے ہیں فرماتے ہیں کہ جو شخص حضرت معصومہ کی زیارت کرے گا وجب لہ الجنہ. ایک طرف سے امام صادق کی وہ روایت آخر الزمان کے اعتبار سے اور کم اور اہل کم کی اہمیت کے لیے, دوسری طرف سے امام رضا اور امام جواد علیہ السلام کی یہ روایت کہ تاکید کر رہے ہیں کہ جاؤ حضرت معصومہ کی زیارت پر, جاؤ زیارت کرو. کیوں؟ تاکہ مجھے اور آپ کو کم اور اہل کم سے مانوس کر دیں. یعنی یہ تو ایک پوائنٹ. دوسرا پوائنٹ کیا ہے؟ دوسرا پوائنٹ یہ کہ ظہور امام زمانہ علیہ السلام سے پہلے زمانہ غیبت کے اندر زمین سازی جو ہوگی ظہور کے لیے وہ کم سے ہوگی. یعنی اب کم میں کیسے زمین سازی ہوگی؟ بالآخر کم کو اگر آخر الزمان کی یہ کم کو اگر یہ رول ادا کرنا ہے آخر الزمان کے اندر کہ شہر کم سے علم پھیلے گا مشرق و زمین مشرق و مغرب تک, یہ کیسے ہوگا؟ اس کے لیے کوئی معنوی شخصیت کی ضرورت ہے, ایک ایسی شخصیت ہو جو اس پورے امامت کے پروجیکٹ کا سینٹر پوائنٹ ہو, محور ہو. وہ کون ہے؟ حضرت معصومہ سلام اللہ علیہا. یعنی حضرت معصومہ سلام اللہ علیہا کے کم آنے سے, کم میں ان کے انتقال کرنے سے, کم میں ان کا حرم بننے سے, کم کیا ہوگا پھر؟ ہوگا یہ کہ اب کم اس معنوی شخصیت, اس مخدرہ, اس محدثہ اور اس عالمہ کے ذریعے کیا بنے گا؟ سینٹر آف علم بنے گا, اور پھر یہاں سے زمین سازی ہوگی ظہور قائم کے لیے. ظاہر سی بات ہے اگر کم کو سینٹر آف علم بننا ہے, علم کا محور بننا ہے دنیا کے لیے, چاہے وہ ویسٹرن دنیا ہو چاہے وہ مشرقی دنیا ہو, پورے عالم کے لیے, یعنی پورے عالم کو متوجہ کرنے کے لیے کہ بھائی یہ ہے سینٹر آف علم, اگر کم کو سینٹر آف علم بننا ہے تو سینٹر آف علم بننے کے لیے ظاہر سی یہ بات ہے ایک عالم کی ضرورت ہے. وہ عالم کون ہے؟ وہ عالمہ کون ہے؟ حضرت معصومہ سلام اللہ علیہ. بس آپ دیکھیں یہ کنیکشن کتنا بہترین ہے کہ حضرت معصومہ سلام اللہ علیہ کا رول زمانہ غیبت کے اندر زمین سازی کے لیے, کس کی زمین سازی کے لیے؟ ظہور قائم کے لیے, امام زمانہ علیہ السلام کے لیے. بس نتیجہ अब हम नेक्स्ट सेशन में क्या करेंगे, अब इस पूरे व्यू पॉइंट से, इस पूरे जाविये से हम आते हैं हजरत मासूमा सलामुल्लाह अलैहा के जियारत नामे के ऊपर। और उस जियारत नामे में हमें बखूबी नजर आता है कि नहीं, हजरत मासूमा सलामुल्लाह अलैहा बेहतरीन रोल अदा करती हैं आखिर जमान के लिए। लिहाजा अब मेरा और आपका क्या वजीफा है, मेरा और आपका वजीफा ये बनता है कि कुम को फकत और फकत ज़ियारती एतबार से ना देखें, यानी ज़ियारती एतबार से आना, होटल में ठहरना कुछ दिन, 5 दिन 6 दिन, हरम में जाना, दुआएं करना और फिर वापस आ जाना, मशहद चले जाना, फिर नहीं, वो भी हो, ज़ियारत भी करनी है कुम के अंदर। अब ज़्यादा करें, कोशिश करें साल में, अगर खुदा ने आपको पैसा दिया तो साल में एक दफ़ा कुम आए, अगर बहुत ज़्यादा पैसा दिया, माल और सरवत दिया आपको, तो उन लोगों की मदद करें जिन्होंने अब तक ज़ियारत नहीं की, उनको ज़ियारत पे भेजें। यहाँ पर कुम को दो निगाहों से देखते हैं, बस एक तो ये कि फकत शहरे ज़ियारत ही नहीं है बल्कि शहरे इल्म भी है। अगर आप आते हैं कुम तो फकत कुम से सोहान ना ले जाएं, कुम से फकत कुम के प्रोडक्ट्स ना ले जाएं, वो भी लें सोहान भी लें, और कुम को शहरे इल्म के एतबार से देखें तो यहाँ पर किताबें भी मौजूद हैं, उलमा भी मौजूद हैं, बस यहाँ पर आपको इल्मी इस्तेफादा भी करना ज़रूरी है, फिर आप हक अदा कर सकते हैं हज़रत मासूमा सलामुल्लाह अलैहा की ज़ियारत का। कुम वो शहर है जिससे इमाम सादिक ने फरमाया ना, मशरिक़ और मगरिब तक पूरा इल्म फैलना है। अब ये इल्म कौन सी जबान से फैलेगा, जबान फारसी के जरिए। तो बस मेरा और आपका वजीफा क्या है, जबान फारसी सीखें, क्योंकि जबान फारसी ज़ुहूर इमाम ज़माना के अंदर एक बस अहम किरदार अदा करेगी। यानी दो जबानें हैं जो मुझे और आपको सीखनी, एक अरबिक है और एक फारसी है। जबान अरबी जबान कुरान है, जबान हदीस है, जबान फारसी क्या है, जबान तफसीर कुरान है, जबान तफसीर हदीस है। और जबान फारसी क्या है, अपने आप को बेहतरीन उलमा और मुज्तहिदीन से अपने आप को इर्तबात और कनेक्ट करने के लिए। लिहाजा आप देखें, इस एंगल से आप देखें तो एक पूरी नई दुनिया हमारे सामने खुलती है इंशाल्लाह। माजरत, मैंने आपका टाइम ज़्यादा लिया, अब अगले सेशन में इंशाल्लाह आपकी खिदमत में हाजिर होंगे। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।